चाय के आदाब। पिछले चंद दिनों से मशायख के आदाब पे गुफ्तगू हो रही है और मशायख के आदाब में से सबसे अहम अदब यह है कि सालिक जो है पाबंदी के साथ शेख की खिदमत में आए और शेख के साथ अकीदत का मामला रखे, बदगुमानी को नहीं आने दे अपने अंदर, मोहब्बत का ताल्लुक हो तो इस रास्ते पे आगे बढ़ना बहुत ही तेज हो जाता है। कल की मजलिस में एक ऐसा अदब बताया जो सालकीन के अपने लिए भी और मशायख के साथ भी ताल्लुक, कि इस रास्ते में जो सालिक दूसरों को पीछे छोड़ के आगे बढ़ता है वो इतना ज्यादा अल्लाह का मुकर्रब नहीं, जो अपने दूसरे पीर भाइयों के लिए भी यही नियत रखता है कि ये भी शेख से करीब हो जाए, इनकी भी बात इनकी इस्लाह हो जाए, ऐसा बंदा अल्लाह के ज्यादा करीब होता है। तो इस रास्ते की कामयाबी के जो माइलस्टोन्स हैं वो और हैं। आज की इस मजलिस में एक अहम अदब बयान करना है और वो ये है कि सालिक जो है वो शेख की डांट डपट से अपने दिल को तंग ना करे। शेख का मजहब ही यही है कि आप उसने आपके बातनी रजाइल जो हैं उसको दूर करना है। अब रजाइल दूर करने के लिए कई मरतबा मोहब्बत से गुफ्तगू की जाती है, कई मरतबा मिसाल देके गुफ्तगू की जाती है समझाने के लिए, कई मरतबा कोई ऐसी चीज जो सालिक से करवानी होती है शेख पहले खुद ही करके दिखाते हैं कि यूं होता है या ऐसे होना चाहिए, और कई बार डांट डपट भी होती है। इसमें दोनों चीजें देखी जाती हैं, कई मरतबा सालिक की अपनी तबीयत देखी जाती है और कई मरतबा शेख की अपनी तबीयत होती है। कुछ तबीयतों में बहुत ही ज्यादा नरमी होती है, कुछ तबीयतों के अंदर ही अल्लाह के हवाले से सख्ती होती है। तो दोनों तरह से मशायख तरबियत फरमाते हैं, मगर कुछ सालिकीन जो होते हैं उनको डांट डपट करना जरूरी भी है। उर्दू में कहते हैं ना लातों के, सुना है ना आप सबने जी, वो तो भूतों का तस्करा है, सालकीन भी एक तरह के भूत होते हैं। मगर आम तौर पे ये डांटना डपटना जो मशायख का होता है ये मशायख की अपनी अपनी तबीयतें होती है। हजरत अकदस थानवी रहमतुल्लाह अलैहि की खानकाह पे खूब डांट डपट होती थी और सालिक को बहुत ही सख्ती के साथ रखा हुआ होता था, और सुबह नमाजों में बहुत सख्ती और जिक्र के औकात में सख्ती, औकात की पाबंदी की बड़ी सख्ती होती थी। खाना खाने का वक्त अगर ये है और इस वक्त से आपने थोड़ा वक्त ज्यादा लगा दिया तो भी सख्ती है, सोने का वक्त इतना है उससे ज्यादा सो गए तो भी सख्ती है, मिल बैठ के बातें करने का तो कोई वक्त ही नहीं है खानकाह पे आके, अगर ऐसा करते हुए नजर आ गए तो भी सख्ती है। हत्ता के रात को सब का बिस्तर पे चले जाने का भी वक्त, तो बड़ी ठीक ठाक सख्ती होती थी। चनाचे खानकाए इमदादिया थाना भवन में जो थी उसके हालात में लिखा हुआ है कि एक मर्तबा हजरत की खिदमत में वक्त गुजारने के लिए हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह और हजरत मौलाना यूसुफ बिन नौरी रहमतुल्लाह अलैह ان دونوں حضرات کی جوانی کے زمانے تھے، یہ حضرت کی خدمت میں حاضر ہوئے اور یہ لوگ جانتے تھے کہ یہ مشہور شخصیات ہیں دونوں، اور دونوں کو ایک ہی کمرے میں ٹھہرا دیا گیا خانقاہ پہ. اب یہ بھی تربیت کے لیے آئے تھے. رات ہوئی تو جو وقت تھا سونے کا، اس وقت سے وقت نکل گیا اور یہ حضرات آپس میں کوئی دینی گفتگو، کسی مسئلے کے اوپر گفتگو چل رہی تھی. تو وہ جو وہاں کے جو خادم تھے خانقاہ کے، وہ بہت سخت مزاج تھے اور حضرت نے ان کو سخت مزاج بننے کے لیے فرمایا تھا. انہوں نے آ کے حضرت مفتی شفیع رحمۃ اللہ علیہ کو اور حضرت علامہ یوسف بن نوری رحمۃ اللہ علیہ دونوں حضرات سے کہا، سو جاؤ ورنہ تمہارا بستر باہر پھینک دوں گا. اللہ اکبر، سوچا نہیں جا سکتا کہ ان حضرات کو یوں کہا کوئی کہتا ہوگا. ایک آدمی نے آ کے، یہ تو اس وقت حضرت خواجہ عزیز الحسن مجذوب رحمۃ اللہ علیہ حضرت کے بڑے خلیفہ، انہوں نے اس خادم کو کہا کہ اللہ کے بندو ٹھیک ہے، باقیوں سے اس طرح کی گفتگو کر لو، ان حضرات سے تھوڑی اس طرح سے بات کرنی ہوتی ہے، تو یہ غلط کیا تم نے، معافی مانگنی چاہیے. بہرحال دونوں حضرات بھی لیٹ گئے، آرام کرنا شروع کر دیا، بات ختم ہو گئی. اگلے دن یہ جو خادم صاحب تھے انہوں نے حضرت کی خدمت میں جا کے بتایا کہ جی یہ خواجہ صاحب جو ہیں یہ مجھے کہہ رہے ہیں کہ یہ آپ نے غلط کیا، کہ آپ نے اتنے بڑے علماء کو یہ کیوں کہا کہ سو جاؤ ورنہ تمہارا بستر باہر پھینک دیں گے. تو حضرت نے خواجہ صاحب کو بلایا اور پوچھا، خواجہ صاحب کیا آپ نے ان کو کہا کہ انہوں نے غلط کیا یہ بات کر کے کہ تمہارا بستر باہر پھینک دیں گے؟ خواجہ صاحب نے کہا، حضرت اتنے بڑے ہندوستان کے اتنے بڑے علماء، تو ظاہر ہے میں نے ان سے کہا کہ ان کے ساتھ اس طرح کی گفتگو مناسب نہیں ہے کہ بستر باہر پھینک دیں گے. فرمایا کہ اچھا پھر آپ اس کا مطلب ہے آپ نے کہا ہے یہ بات؟ نے کہا جی میں نے کہا ہے. فرمایا خادم سے کہ ان کا بستر اٹھا کے باہر پھینک دیں. اللہ اللہ، چنانچہ بستر باہر پھینک دیا گیا. خواجہ عزیز الحسن مجذوب رحمۃ اللہ علیہ کے حضرت کے خلیفہ اجل جو ہیں ان کا بستر باہر پھینک دیا، یعنی سختی کا عالم دیکھیں، اور ان کا بستر باہر پھینک دیا گیا اور 3 دن تک خانقاہ کے باہر ہی رہے. اور کیونکہ مزاج کے اندر شاعری تھی، شاعر بھی تھے، تو شعر لکھ، ہم جیسا تو کوئی ہوتا تو کہتا کہ جی باہر نکال دیا تو تھوڑے دنوں تو گھر پہ چلے جاتے ہیں، پھر باہر تھوڑی ملاقات کریں گے، کوئی میسج بھیجیں گے. نکال دیا، وہ بھی باہر پڑے ہوئے ہیں. اور پھر آخر پہ شعر بھیجا حضرت کو لکھ کے کہ اگر تو در نہ کھولے گا تو میں بھی در نہ کھولوں گا، اگر تو در نہ کھولے گا تو میں بھی در نہ چھوڑوں گا، حکومت اپنی اپنی ہے ادھر تیری ادھر میری. تو حضرت نے یہ شعر پڑھا تو کہا بلا لے ان کو اندر، مگر 3 دن تک بہرحال باہر رکھا. اس سے پتہ چلتا ہے کہ سختی والا مزاج تھا، مگر سختی والے مزاج کا فائدہ ہوتا تھا، اس لیے سالکین اس سختی کے باوجود بھی دور نہیں ہوتے تھے. اسی لیے مشائخ کے آداب کی کتب میں یہ لکھا ہوا ہے. آج کل کے سالکین تو یہ والی بات پڑھ کے بڑے پریشان ہی ہو جائیں گے. اس میں لکھا ہوا ہے کہ اگر شیخ سالک کو چوراہے پہ کھڑے ہو کے جوتا مارے تو سالک کو چاہیے کہ جوتا اٹھا کے واپس حضرت کو دے کہ جی حضرت آپ نے بالکل صحیح کیا. سبحان اللہ. مگر کبھی کبھی حالات بھی دیکھنے ہوتے ہیں. آج کے سالکین کو جوتا مارنا شروع کیا تو پھر کوئی بھی سالک بچے گا نہیں. مگر بہرحال یہ ڈانٹ ڈپٹ جو ہے یہ ضروری ہے، اس ڈانٹ ڈپٹ سے ہی وسعت بڑھتی ہے. ڈانٹ ڈپٹ نہیں ہوتی ہے، باطنی ڈیولپمنٹ جس کو کہتے ہیں وہ حاصل نہیں ہوتی. چنانچہ ایک شیخ تھے وہ اتنا ڈانٹ ڈپٹ کرتے نہیں تھے. مرید صاحب نے آ کے کہا کہ حضرت بیوی بہت ڈانٹتی ہے, اس کی وجہ آپ ہی ہے. شیخ نے کہا کہ یہ کیا بات ہوئی کہ بیوی تجھے ڈانٹ رہی ہے اور وجہ میں ہوں؟ کہا حضرت اللہ تعالیٰ چاہتے تھے کہ میری اصلاح ہو, آپ نے تو ڈانٹنا تھا نہیں, اللہ نے پھر اس اصلاح کو اس ذریعے سے بنا دیا. تو اکثر سالکین یہ جانتے بھی ہیں کہ ڈانٹنا ڈپٹنا جو ہے یہ ایک اچھی چیز ہے, اس کے ذریعے سے انسان کی اصلاح ہوتی ہے, اس کے قلب میں وسعت آتی ہے اور صبر پیدا ہوتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں مشائخ کے آداب کی لحاظ کرنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین, دعا کریجیے. الحمدللہ رب العالمین, الصلاۃ والسلام علی سید الانبیاء والمرسلین. اللہم انا نسألک علما نافعا وعملا تقبلا ولسانا ذاکرا وقلبا خاشعا ورزقا واسعا كل دا. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمة أرحم جزاكم الله. السلام عليكم ورحمة الله وبركاته. وعليكم
السلام ورحمة الله وبركاته.